Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz. कानुन आयोग गठनका लागि प्रक्रिया अघि बढाउने कर्णाली प्रदेश सरकारको निर्णय, आउँदो 11 गते सरकारका 100 दिनको गतिविधि सार्वजनिक गर्ने,
बाँकेको राप्ती सुनारीका करिब 500 घर परिवारले खानेपानीको अभाव झेल्न बाध्य, बर्दियामा कृषि यन्त्रको प्रयोग बढ्दै,
चलचित्र निर्माता माधव राज वाग्लेको कोठाबाट बरामद भएको 2.5 करोड रुपियाँ बराबरको नोट जाली भएको पुष्टि,
र कर्णाली प्रिमियर लिगमा आर्मी र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गरे, आइपिएलमा प्लेअफमा पुग्ने 4 टोलीको टुङ्गो लाग्यो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश सञ्चालनका लागि आवश्यक कानून नहुँदा काम गर्न असहज भएको भन्दै कर्णाली प्रदेश सरकारले प्रादेशिक कानून आयोग बनाएर काम सुरु गर्ने भएको छ। प्रदेशमा नयाँ संरचनाको विकास र विस्तार, प्रदेश सञ्चालनका लागि आवश्यक सबै नियम कानून बनाउने लगायतका कामले गर्दा सरकारले अलमल भएको भन्दै कर्णाली प्रदेशमा प्रादेशिक कानून आयोग गठन गर्न लागेको हो। हिजो बसेको कर्णाली प्रदेशको मन्त्री परिषद बैठकले कानून आयोग गठनका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। यस्तै असार 1 गते बजेट ल्याउने तयारी गरिरहेको कर्णाली प्रदेशमा बजेटमा सिद्धान्त र विशेषतामाथिको पूर्व छलफल सुरु गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो। बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई लागू औषध विधेयक 2075 निर्माणका लागि सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ। यसैबीच हिजो बसेको डोल्पाको खारपुनाथमा भएको मकालु एयरको विमान दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्य द्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सम्मानका लागि आवश्यक समन्वय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मा दिएको छ।
बर्दियाको राजापुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। राजापुर गुलरिया हुलाकी राजमार्गमा पर्ने राजापुर नगरपालिका 10 से 6285 नम्बरको मोटरसाइकल पल्टिँदा स्थानीय 30 वर्षका वीरबहादुर थारूको ज्यान गएको हो। राति 8 बजेतिर मोटरसाइकल पल्टिँदा घाइते थारूको उपचारको लागि सदरमुकाम गुलरिया ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै रुकुम पश्चिमको चौरजहारीबाट नेपालगञ्जका लागि छुटेको N3K 7872 नम्बरको गाडी दुर्घटना भएको छ। दुर्घटनामा 20 घाइते भएका छन्। बागेश्वरी यातायात समितिले बस शल्य बजार नजिकै आग्रामा दुर्घटना भएको हो। दुर्घटनामा 20 बढी घाइते भएको इलाका प्रहरी कार्यालय शल्य बजारले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
बाँकेको राप्ती सुनारी गाउँपालिका 1 खासकुसमा करिब 500 घर परिवारमा खानेपानीको अभाव भएको छ। गर्मीयाम बढेसँगै इनार तथा खोलाका मूलहरू सुकेपछि कुसुममा खानेपानीको अभाव भएको स्थानीय छविलाल ओलीले बताउनुभयो। चैतको अन्तिम सातादेखि गाउँपालिकाको कुसुम, बैरिया, सौरी लगायतका ठाउँमा करिब 500 घर परिवारले पानीको अभाव झेल्नु परेको छ। पानीको अभावका कारण त्यस ठाउँमा पानीको समस्या भएको स्थानीयहरूले बताएका छन्। खानेपानीको लागि जडान गरिएको ओभरहेड र डिप बोरिङ समेत विद्युत अभावका कारण गर्न नसकेपछि झनै समस्या थपिएको छ। विद्युत नहुँदासम्म डिप बोरिङको पानी ओभरहेड ट्याङ्कीमा चढाउन सक्ने अवस्था नरहेको वडाध्यक्ष चन्द्रबहादुर ओलीले बताउनुभयो। 2 वर्ष अघि 150,000 लिटर क्षमताको ओभरहेड ट्याङ्की विद्युत अभावका कारण सञ्चालनमा नआएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख राजकुमार चौधरीले बताउनुभयो। खानेपानीको अभाव तार्न कार्यालयले दुईवटा डिप बोरिङ जडान गर्ने भने पनि अहिलेसम्म जडान हुन सकेको छैन।
कृषिको ठूलो सम्भावना रहेको बर्दियामा यान्त्रिकरणको प्रयोग बढ्दै गएको छ। कम लागत तथा जनशक्तिको प्रयोगबाट थोरै समयमा धेरै उत्पादन लिन सकिने भएपछि किसानहरू यान्त्रिकरणतर्फ आकर्षित भएका हुन्। किसानहरूको यान्त्रिकरणमा आकर्षण बढेपछि जिल्लाका सहकारी संस्थाले कृषकलाई यान्त्रिकरण सम्बन्धी अनुदान तथा सेवा उपलब्ध गराउन थालेका छन्। उनीहरूले ग्रामीण क्षेत्रका कृषकलाई सेवा केन्द्रबाट ट्र्याक्टर, हाते ट्र्याक्टर, पावर ट्रेलर, धान काट्ने रिपर, बिउ थ्रेसर, कन्ट्रिब्युटर लगायतका कृषि उपकरण अनुदानमा दिन थालेका छन्। नयाँ नयाँ प्रविधिको प्रयोगले कृषिमा कम लगानीबाट उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले साना किसान कृषि सहकारी मधुबनले कृषि यान्त्रिकरण सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ।
सरकारले देशलाई नै लोड सेडिङ मुक्त घोषणा गरिसकेको भए पनि सुर्खेत लगायत देशभर पटक पटक अनियमित रूपमा बत्ती जाने गरेको छ। अरू समयमा भन्दा पनि हावाहुरी चल्न सुरु गर्ने बित्तिकै बत्ती अवरुद्ध हुने गरेकाले सुर्खेत लगायत आसपासको सेवाग्राहीले हैरानी खेप्नु परेको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई अनियमित रूपमा बत्ती अवरुद्ध हुने समस्या हटाउन के गर्नुपर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
साधारण हावाहुरीले त्यो फाल्न सक्दैन, त्यस्तो खालको पोलहरू चाहिँ पहाडमा राखेको भए चाहिँ यो समस्या मुक्त हुन सक्थ्यो।
एकदम चाहिने तारहरू तल चाहिँ लत्रिएको छ, त्यस्तोको बेलामा हावाहुरीले तारहरू हल्लाइदिन्छ अनि त्यस्तो अवस्थामा कि त त्यो विद्युत हाउसले नै त्यो बन्द गरेको हुनसक्छ त्यो जल्छ भनेर, या चाहिँ त्यो टच भएर चाहिँ त्यो केही समयको लागि अवरुद्ध हुन्छ जस्तो लाग्छ मलाई। र यो सम्बन्धित सरकारवाला विद्युत भनौँ विद्युत कार्यालयले त्यहाँका कर्मचारीले यता अब निश्चित भाग लगाएछ त्यसले हेर्ने कर्मचारी सायद थोरै छन् होला, अनि जाँदा हेरफेर गर्दा कहाँ छुटिया छ कहाँ जुडिया छ कहाँ जलेछ तिनीहरूले पत्ता लगाउन पनि केही टाइम लाग्छ, सम्बन्धित कार्यालयको पनि केही असुविधा जस्तो मान्छु मैले।
तारहरू चाहिँ तल नै लुज भइरहेको हुन्छ, त्यसलाई चाहिँ टाइट गरेर माथि कस्नुपर्छ होइन, रुखहरूको हाँगाहरू चाहिँ त्यसको साइड साइडको चाहिँ कटिङ गरेर तार नजिकको छन् भने त्यसलाई कटिङ गरेर फ्याँकिदिनु पर्छ। पहिल्यै हावाहरू आउनुभन्दा पनि अघि त्यो त पहिला नै थाहा पाउनु पर्ने, विद्युत प्राधिकरणले त्यो गर्यो भने समस्या कम हुन्छ।
यसको लागि चाहिँ हाम्रो जो मेकानिजम छ नि त्यसमा स्ट्रेन्थको अलिकति बढावा दिनुपर्छ, जस्तो कि त्यहाँ काम गर्ने कर्मचारीहरू दुईजना छ भने त्यो कर्मचारीलाई कमसेकम दसजना गराइयोस्, ताकि त्यो सङ्ख्या बढ्यो भने जहाँनिर घटना घटेको छ जस्तो अब हावा चलेर रुखहरू ढलेर लाइन कट हुनसक्छ त्यसलाई चाहिँ छिटोभन्दा छिटो सहुलियत दिनको लागि त्यहाँ काम गर्ने चाहिँ शक्तिलाई चाहिँ बढावा दिनु पर्यो भन्ने मलाई लाग्छ।
त्यो बलियो तरिकाले पोलहरू गाडिदिनु पर्यो होइन, सानो सानो पोलहरू बनाउनु भएन ताकि अब हावाहुरी चल्दा बित्तिकै त्यो चाहिँ अब ब्रेकिङ होस् होइन, अलिकति बलियो टाइपको पोलहरू चाहिँ बनाउनु पर्यो। र अनि अब अलिकति तारहरू लैजाँदाखेरि होइन अलिकति रुखको साइड साइडमा चाहिँ अलिकति हुनु भएन होइन, रुखदेखि अलिक टाढा लगेर चाहिँ अलिक टाढा टाढादेखिबाट होइन अलिक सुरक्षित तरिकाले चाहिँ अनि तारहरू चाहिँ राख्यो भने सायद अलिकति कम हुनसक्छ होला लोड सेडिङ।
अब यहाँको यो प्राविधिक कुराहरू पनि हुनसक्छ, जस्तै यहाँको चाहिँ जङ्गलबाट त जहाँ पनि तार लगेकै हुन्छ, यहाँ मात्रै चाहिँ कोलपुरदेखि यहाँ आउँदासम्म मात्रै हो भन्ने त लाग्दैन। यो टेक्निकल कुरा भावनाले यहाँ हावाहुरी चल्ने बित्तिकै जाने कारण यहाँ चाहिँ यो विद्युत प्राधिकरणसँग बसेर कुरा गर्न जरुरी छ कि, तर जहिले यहाँ त हावा चल्नुभन्दा पहिला उतातिर पूर्वतिर हावा चल्यो भने यहाँ पहिले बत्ती भइहाल्छ त्यस्तो लाग्छ मलाई कि, त्यस कारण यहाँ के हो टेक्निकल कुरा रूपमा चाहिँ बुझ्न जरुरी छ जस्तो लाग्छ मलाई।
मलाई लागेको कुरा के हो भन्दाखेरि अब जस्तो यो यसको वे छ, यो वे जुन जङ्गलको बाटो छ यो जङ्गल बाटो चेन्ज गरेर जुन हाइवे छ अहिलेको त्यो हाइवेबाट ल्याएर चाहिँ यो न्यूनीकरण गर्न सकिन्छ भन्ने लागेको छ मलाई।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कानून आयोग गठनका लागि प्रक्रिया अघि बढाउने कर्णाली प्रदेश सरकारको निर्णय, आउँदो 11 गते सरकारका 100 दिनको गतिविधि सार्वजनिक गर्ने, बाँकेको राप्ती सुनारीका करिब 500 परिवार खानेपानीको अभाव झेल्न बाध्य, बर्दियामा कृषि यन्त्रको प्रयोग बढ्दै लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी बाँकेका विभिन्न ठाउँमा निशुल्क प्लास्टिक सर्जरी हुने भएको छ। नेपालगंजको होलपुर चौबस्ता खजुरा र बेतहनीमा निशुल्क प्लास्टिक सर्जरी हुन लागेको हो। यही जेठ 9 गते कोहलपुर स्वास्थ्य चौकीबाट सुरु हुने प्लास्टिक सर्जरी जेठ 13 गते प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा पुगेर टुङ्गिने कार्यक्रम संयोजक झक्क प्रसाद पोखरेलले जानकारी दिनुभयो। 9 गते कोहलपुर स्वास्थ्य चौकीमा, 10 गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा, 11 गते स्वास्थ्य चौकी बेतहनीमा, 12 गते स्वास्थ्य चौकी नौबस्तामा र 13 गते खजुरा स्वास्थ्य चौकीमा निशुल्क प्लास्टिक सर्जरी हुन लागेको हो।
मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर 10 रहेको चराप गाउँलाई छाउगोट मुक्त गाउँ घोषणा गरिएको छ। गाउँमा रहेका स्थानीय महिलाहरू छुई भएको बेला घरभित्रै बस्ने गरेपछि गाउँलाई नै छाउगोट मुक्त घोषणा गरिएको हो। छायानाथ रारा नगरपालिका र गैर सरकारी संस्था एक्सन बक्स नेपालको संयुक्त सहकारीमा गाउँलाई नै छाउगोट मुक्त गाउँ घोषणा गरिएको हो। यो सँगै मुगु छायानाथ रारा नगरपालिकाका 4 गाउँ छाउगोट मुक्त गाउँ घोषणा भएका छन्।
स्थानीय सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि दैलेखका जनप्रतिनिधिले जनताले महसुस गर्ने गरी काम गर्न नसकेको गुनासो गरेका छन्। 7 गाउँपालिका र 4 नगरपालिका रहेको दैलेखमा संघीय संरचनासँगै गाउँ गाउँमा सजिलै सरकारी सेवा पाइने, रोजगारी, विकास निर्माणका कामले फड्को मार्ने आशा गरे पनि शुभ संकेत नदेखिएको उनीहरूको भनाइ छ। निर्वाचनको समयमा विकासे नाराले ढुक्क बनाएका जनप्रतिनिधिले आश्वासन मात्र दिएको नारायण नगरपालिका एकका स्थानीय मनोज थापाले बताउनुभयो। एक वर्षमा धेरै काम हुन नसके पनि नगर नागरिकलाई प्रत्यक्ष राहत पुग्ने किसिमका तत्काल गर्न सकिने काम पनि नभएको स्थानीय थापाको भनाइ छ। त्यस्तै टिकात गाउँपालिका 4 कमल कलम शाहीले पनि पहिले र अहिलेमा खासै फरक नपाएको गुनासो गर्नुभएको छ। यता जनप्रतिनिधिले पनि आफूले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन्। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन, ऐन कानून र कर्मचारीको अभाव लगायतका कारणले सोचे अनुसारको काम गर्न नसकेको जनप्रतिनिधिले स्वीकार गरेका छन्।
चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको 2.5 करोड रुपियाँ बराबरको नोट जाली भएको नेपाल राष्ट्र बैङ्कले पुष्टि गरेको छ। यसअघि 2 जेठमा काठमाडौँ 1 चारडुङ्गा स्थित वाग्लेको कोठामा छापा हान्दा त्रैले 1,000 दरका 2.52 करोड रुपियाँ बरामद गरेको थियो। बैङ्कले बरामद नोट जाली भएको उल्लेख गर्दै कानुनी कारवाही अघि बढाउन निर्देश समेत दिएको छ। घटनामा वाग्ले सहित अन्य 6 पक्राउ गरी थप अनुसन्धान जारी रहेको काठमाडौँ प्रहरी परिषद मुद्दा शाखाका डिएसपी मोहन थापाले बताउनुभयो।
नेपाली कङ्ग्रेस जिल्ला सभापतिहरूको भेला असारको पहिलो साता हुनुभएको छ। सहमहामन्त्री शरण महतले असार 2, 3 र 4 गते हेटौडामा गर्ने तय भएको बताउनु भएको छ। केन्द्रीय कार्य समितिले जेठभित्र जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरे पनि बजेटको छलफलमा जुट्नुपर्ने भएकाले असार पहिलो सातालाई तय गरिएको नेताहरूले बताएका छन्।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले राष्ट्रिय खबर सँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकीमा पछिल्लो पटक सेनेटरी प्याड बनाउने तालिम दिन सुरु गरिएको छ। स्थानीय स्तरमै उत्पादन गरिएको कपडाको प्याड सस्तो र पुनः प्रयोगमा ल्याउन सकिने र स्वास्थ्यका लागि उपयुक्त भएकाले पनि बाँकेका महिलाहरूलाई हिजोबाट 5 तालिम सुरु गरिएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष सुशीला गौतमले जानकारी दिनुभयो। यो प्याडलाई 100 रुपियाँदेखि 150 रुपियाँसम्म मूल्य पर्ने भएको छ। एकपटक किनेपछि 5 महिनासम्म प्रयोग गर्न सकिने भएकाले आय स्तर न्यून भएका महिलाले पनि सहजै किन्न सक्ने गौतमको भनाइ छ। काठमाडौँ उपत्यकामा कपडाको प्याड उत्पादन सुरु गरिए पनि पश्चिम नेपालमा पहिलो पटक नेपालगञ्जमा यसको सुरुवात गरिएको प्रशिक्षक शान्ति नकर्मीले जानकारी दिनुभयो। नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा महिला उद्यमी संघ बाँके र रेउकाईको सहयोगमा जिल्लाका करिब 50 महिलालाई तालिममा सहभागी गराइएको छ। तालिमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले महिलाहरूले उत्पादन गरेका प्याडलाई व्यवसायीकरण गर्न जोड दिनुभएको छ। यस्तै उपमेयर उमा थापा मगरले तालिमपछि प्याडलाई उत्पादनमा निरन्तरता दिने कार्यक्रम ल्याइने समेत बताउनु भएको छ।
गण्डकी विकास बैङ्कको नेपालगञ्ज शाखा स्थापना गरिएको छ। हिजो एक कार्यक्रमका बीच राष्ट्र बैङ्कको नेपालगञ्ज सहायक निर्देशक कमल प्रकाश काला थुकीले शाखाको उद्घाटन गर्नुभयो। गण्डकी विकास बैङ्कका प्रमुख कार्यकारी निर्देशक रेशम बहादुर थापाले देशको सबैभन्दा बढी पुँजी भएको बैङ्क भएको बताउँदै पश्चिमको प्रमुख सहर नेपालगञ्जमा पनि आफ्नो सेवा विस्तार गरेको बताउनु भएको छ। 2063 सालमा स्थापना भई पोखरामा केन्द्रीय कार्यालय रहेको बैङ्कले अहिले पश्चिम क्षेत्रका विभिन्न ठाउँमा आफ्नो शाखा विस्तार गरिरहेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। वीरेन्द्रनगरमा जारी सर्वाधिक पुरस्कार राशिको कर्णाली प्रिमियर लीगमा आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गरेका छन्। काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले रोयल राइजिङ क्रिकेट क्लबलाई 8 रनले फराकिलो अन्तरले पराजित गरेको हो। 141 रनको लक्ष्य पाएको रोयल राइजिङले पूरा 20 ओभर ब्याटिङ गरे पनि 8 विकेट गुमाएर 132 रन मात्रै बनाउन सकेको हो। राइजिङका लागि ओपनिङ ब्याट्सम्यान प्रकाश जैसीले सर्वाधिक 56 रन बनाउने क्रममा 47 बलमा 9 छक्का र 1 छक्का प्रहार गरे पनि जितको लागि भने त्यो पर्याप्त हुन सकेन। काठमाडौँका बलर आदिल खानले सर्वाधिक 3 विकेट र सञ्जय बस्नेतले 2 विकेट हात पार्नु भएको छ। र सारेर ब्याटिङ गरेको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 140 रन बनाएको थियो। खराब सुरुवात गरेको काठमाडौँले सुरुवाती 5 विकेट मात्र 32 रनको स्कोरमा गुमाए पनि 6 विकेटका लागि विपिन आचार्य र विवेक राणा मगरले 76 रनको साझेदारी गर्दै टिमको स्कोर भने सम्मानजनक बनाउनु भएको हो। विपिनले 39 बलमा 7 चौका र 1 छक्कासहित 57 रन तथा विवेकले 39 बलमा 4 चौका र 2 छक्कासहित 45 रन बनाउनु भएको छ। रोय राजिङका बलर प्रकाश जैसीले 3 विकेट तथा विवश सिरी र विजय विष्टले भने समान 2-2 विकेट हात पार्नु भएको छ।
यस्तै विभागीय टोली आर्मी क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा महाकाली क्रिकेट क्लबलाई 5 विकेटले हराएको छ। विक्रम सोब र नरेश बुढायरले अभिजित 79 रनको साझेदारी गरेपछि आर्मीले 130 रनको लक्ष्य 19 ओभरमा 5 विकेट गुमाएर भेट्टायो। विक्रमले 28 बलमा 6 चौका र 1 छक्का प्रहार गर्नुभयो भने नरेशले 37 बलमा 2 चौका र 1 छक्का प्रहार गर्नुभयो। महाकालीका बलर विकास आगरीले 2-3 विकेट तथा रोबिन छेत्री र महेन्द्र ठकुनाले समान 1-1 विकेट हात पार्नुभयो। टस जितेर पहिले ब्याटिङ गरेको महाकाली क्रिकेट क्लबले पुरै 20 ओभरमा ब्याटिङ गर्दै 7 विकेट गुमाएर 129 रन बनाएको थियो। कप्तान सुरेन्द्र चन्दको सर्वाधिक 29 रन बनाउँदा दिपेन्द्र चन्द्र प्रकाश सिंहले समान 19-19 रन जोड्नुभयो। आर्मीका बलर सुशन भारी, विक्रम सोब र हरिकृष्ण झाले समान 1-1 विकेट हात पार्नुभयो। खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा प्लेअफमा पुग्ने 4 टोलीको टुङ्गो लागेको छ। प्लेअफमा अब चेन्नई सुपर किङ्स, सनराइजर हैदराबाद, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले ठाउँ पक्का गरेका छन्। हिजो भएको अन्तिम खेलमा दिल्लीले मुम्बईलाई 11 रनले हराएसँगै मुम्बई प्लेअफमा प्रवेशै नगरेर बाहिरिएको छ। दिल्लीका लागि नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै 3 विकेट हात पार्नुभयो। यस्तै गैराति नै भएको अर्को खेलमा किङ्स इलेभेन पन्जाबलाई 5 विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा ठाउँ बनाउन सफल भएको छ। चेन्नई 18 अङ्कका साथ शीर्ष स्थानमा छ भने 18 अङ्क नै जोडेको हैदराबाद रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कानून आयोग गठनका लागि प्रक्रिया अघि बढाउने कर्णाली प्रदेश सरकारको निर्णय। आउँदो 11 गते सरकारका 100 दिनको गतिविधि सार्वजनिक गर्ने।
बाँकेको राप्ती सोनारीका करिब 500 परिवार खानेपानीको अभाव झेल्न बाध्य। बर्दियामा कृषि यन्त्रको प्रयोग बढ्दै।
चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको 2.5 करोड रुपियाँ बराबरको नोट जाली भएको पुष्टि।
र कर्णाली प्रिमियर लिगमा आर्मी र काठमाडौँ पहिलो जित दर्ता गर्न सफल। आइपिएलमा प्लेअफमा पुग्ने 4 टोलीको टुङ्गो लाग्यो। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।